بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
زہرا زیدی اور ساتھی ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں سلام پرستت کرتے ہیں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کر رہے ہیں۔ سورہ آل عمران کی آیت کرمانک 102 سے 104 تک کی تلاوت کر کے آج کے کارکرم کی شوبھا بڑھائی ہے قاری محمد صدیق منشاوی نے۔
بسم اللہ الرحمن الرحیم۔ یا ایھا الذین آمنوا اتقوا اللہ حق تقاته ولا تموتن الا واعتصموا بحبل الله جميعا ولا تفرقوا واذكروا نعمة الله عليكم إذ كنتم أعداء فألف بين قلوبكم فأصبحتم بنعمته إخوانا وكنتم على شفا حفرة من النار وكنتم على شفا حفرة من النار فأنقذكم منها كذلك يبين الله لكم لعلكم تهتدون۔ ولتكن منكم أمة يدعون إلى الخير ويأمرون بالمعروف وينهون عن المنكر وأولئك هم المفلحون۔
صدق الله العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ہے ایمان والو، ایشور سے ویسے ڈرو جیسے اس سے ڈرنا چاہیے، اور مسلم رہتے ہوئے ہی مرنا، اور تم سب مل کر ایشور کی رسی کو مضبوطی سے تھامے رہو اور بکھرو نہیں، اور اپنے اوپر ایشور کی اس وبھوتی کو یاد کرو جب تم ایک دوسرے کے شترو تھے تو اس نے تمہارے دلوں میں ایک دوسرے کے لیے پریم جگایا، تو تم اس کی وبھوتی کی چھایا میں ایک دوسرے کے بھائی بن گئے، جیسا کہ تم نرک کی کگار پر تھے اور ایشور نے تمہیں اس سے مکتی دلائی۔ ایشور اپنی نشانیوں کو اس پرکار تمہارے لیے اسپشٹ روپ سے ورنت کرتا ہے کہ شاید تم لوگ مارگ درشت ہو جاؤ، اور تم مسلمانوں کے بیچ ایک ایسا گٹ ہونا چاہیے جو لوگوں کو بھلائی کا نمنترن دے، اچھے کاریوں کی اور آمنترت کرے اور برائیوں سے روکے، اور ایسے ہی لوگ سفلتا پراپت کرنے والے ہیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے، اسلامی گڑتنتر ایران کی آواز۔ دوستو، آپ ہمارے پرساروں کو شارٹ وے میں 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سن رہے ہیں۔ دوستو، آج گروار ہے، ہجری شمسی مہینے تیر کی 16 اور جولائی کی 7 تاریخ ہے، ساتھ ہی آج اسلامی کیلنڈر کے انتیم مہینے ذیلحجہ کی بھی 7 تاریخ ہے۔ آج کی ہماری سبھا کے کارکروں کی روپ ریکھا کچھ اس پرکار ہے۔ سب سے پہلے آپ خبر سنیں گے، اس کے بعد آپ کی سیوا میں کارکرم راجنیتک چرچا پیش کیا جائے گا، اور پھر اس کے بعد پیغمبر اسلام کے پوتر حضرت محمد باقر علیہ السلام کی شہادت کے دکھد اوسر پر ایک وشیش کارکرم کو سنیں گے، اور انت میں آپ کی سیوا میں کارکرم آج کی بات پرسارت کیا جائے گا۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے، اسلامی گڑتنتر ایران کی آواز۔ تو دوستوں، کارکرم کے انوسار اب آپ ریڈیو ہندی تہران سے راشٹری اور انتر راشٹری سماچار روش زیدی سے سنیں گے۔ سب سے پہلے آج کے مکھ سماچاروں کا سارانش۔ پیغمبر اسلام کے پوتر حضرت امام محمد باقر علیہ السلام کی شہادت کے دکھد اوسر پر ایران سمیت پوری دنیا میں شوک میں ڈوبی۔ ایران نے برٹین کے اپ راجدوت کو جاسوسی کرتے ہوئے رنگے ہاتھوں دھر دبوچا۔ برٹش پردھان منتری بوریس جانسن نے اپنے پد سے دیا استعفی۔ سعودی عرب میں 10 لاکھ حاجیوں کا جماوڑا، لبیک اللہم لبیک کی آوازوں سے گونج اٹھا منا کا میدان۔ اب آپ کی سیوا میں وستار سے سماچار پیش ہیں۔ 7 ذی الحجہ 114 ہجری قمری وہ دن ہے جب پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے پوتر امام محمد باقر علیہ السلام شہید ہوئے تھے۔ دنیا بھر میں گیان وگیان کی روشنی پھیلانے والے امام محمد باقر علیہ السلام کی شہادت کے دکھد اوسر پر ایران سمیت پوری دنیا شوک میں ڈوبی ہوئی ہے۔ آج اسلامی کیلنڈر کے انتیم مہینے ذی الحجہ کی 7 تاریخ ہے۔ آج ہی کے دن پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے پوتر امام محمد باقر علیہ السلام کو تتکالین خلیفہ ہشام بن عبد الملک نے زہر دے کر شہید کر دیا تھا۔ امام محمد باقر علیہ السلام اجانتا اور انیائے کے کال میں گیان کا سورج بن کر چمکے اور اسلام کی اچ شکشاؤں میں دوبارہ پراڑ پھونکا تھا۔ امام محمد باقر علیہ السلام نے اپنے پتا امام سجاد علیہ السلام کی شہادت کے بعد 19 سال 10 مہینے تک مسلمانوں کا نیتت کرنے کا کرتب نبھایا تھا۔ سعودی عرب میں اس ورش کورونا مہاماری کے بعد حج کے لیے دنیا بھر سے 10 لاکھ لوگ پہنچے ہیں۔ اس سمے لاکھوں کی سنکھیا میں تیرتھ یاتری مینا کے میدان کی اور روانہ ہو گئے ہیں، جہاں رک رک کر وہ ایشور سے پرارتھنا ارچنا کریں گے۔ प्राप्त रिपोर्ट के अनुसार सऊदी अरब में हज के संस्कार अंतिम पड़ाव में है। दुनिया भर से लाखों की संख्या में सऊदी अरब पहुंचे मुसलमान इस समय अराफात के मैदान से होते हुए मीना पहुंचना शुरू हो गए हैं। मीना में रुकना हज के संस्कारों में से एक मुख्य कार्य है। मीना में तीर्थयात्री रमी जमरात शैतान को कंकरिया मारने के संस्कार को अंजाम देते हैं। याद रहे कि महान ईश्वरीय पैगंबर हजरत इब्राहिम अलैहिस्सलाम की सुन्नत का पालन करते हुए मीना में मौजूद तीन स्थानों पर शैतान के प्रतीकात्मक खम्भों पर कंकर मारे जाते हैं। ईश्वर के अतिथि शैतान के प्रतीकात्मक खम्भों को पत्थर मारते हुए अपने दिल में ये मजबूत इरादा करते हैं कि इस दुनिया में जीवन के किसी भी मोड़ पर यदि शैतान ने बहकाने या बाधा पैदा करने का प्रयास किया तो उसे यूं ही कंकर मार कर दुत्कार देंगे और सीधे रास्ते पर दृढ़ता से आगे बढ़ेंगे, जैसे कि हजरत इब्राहिम अलैहिस्सलाम ने किया था। ईरान की इस्लामी क्रांति फोर्स IRGC की खुफिया यूनिट ने ब्रिटिश दूतावास के दूसरे सबसे सीनियर राजनयिक समेत कई विदेशियों को जासूसी के आरोप में हिरासत में ले लिया है। IRGC की खुफिया यूनिट के मुताबिक हिरासत में लिए गए राजनयिक एक नो एंट्री वाले इलाके में से नमूना इकट्ठा कर रहे थे, जहां कुछ समय पहले IRGC की वायुसेना ने सैन्य अभ्यास किया था। बुधवार को IRGC द्वारा जारी की गई एक ड्रोन फुटेज में संदिग्धियों ने नो एंट्री जोन में घुसकर मिट्टी से नमूने जमा करते हुए देखा जा सकता है। ईरान की राष्ट्रीय सुरक्षा परिषद के सचिव अर्मेनिया अधिकारियों से भेंट करने के लिए गुरुवार को इस देश की राजधानी यरेवान पहुंचे। प्राप्त रिपोर्ट के मुताबिक इस्लामी गणतंत्र ईरान की राष्ट्रीय सुरक्षा उच्च परिषद के सचिव अली शमखानी गुरुवार को अर्मेनिया की राजधानी यरेवान पहुंचे। अर्मेनिया का दौरा कर रहे अली शमखानी ने कहा कि ईरान इस क्षेत्र की भू राजनीतिक स्थिति को बदलने की किसी भी कदम का विरोध करता है। ईरान की सर्वोच्च राष्ट्रीय सुरक्षा परिषद के सचिव अली शमखानी ने संवाददाताओं से बातचीत करते हुए कहा कि इस क्षेत्र के देशों के बीच सहयोग से क्षेत्र में शांति व स्थिरता आएगी और ईरानी सरकार की सैद्धांतिक नीति क्षेत्रीय और पड़ोसी देशों के साथ संबंधों को विस्तार देना और उसे मजबूत बनाना है। ईरान के विदेश मंत्री अमीर अब्दुल्लाहियान ने अमेरिका से के उस दावे को खारिज कर दिया है, जिसमें कहा गया था कि दोहा वार्ता के दौरान ईरानी वार्ताकार टीम ने नई मांगें उठाई थीं। बुधवार को तेहरान में अपने कतरी समकक्ष मोहम्मद बिन अब्दुलरहमान अल सानी के साथ एक संयुक्त प्रेस कॉन्फ्रेंस को संबोधित करते हुए अमीर अब्दुल्लाहियान ने एक बार फिर जोर देकर कहा कि उनका देश एक अच्छा और मजबूत समझौता चाहता है। मीडिया में अमेरिका की ओर से किए गए दावे को खारिज करते हुए ईरानी विदेश मंत्री ने कहा कि हमने JCPO से इतर कोई मांग नहीं रखी है। हिजबुल्ला ने कहा है कि अमेरिका और उसके सहयोगी लेबनान में सरकार नहीं बनाना देना चाहते और न ही हमारे देश को शांति की ओर बढ़ते देखना चाहते हैं। मेयर न्यूज एजेंसी की रिपोर्ट के मुताबिक हिजबुल्ला के उप महासचिव शेख नईम कासिम ने संगठन की 40वीं वर्षगांठ के अवसर पर आयोजित एक समारोह में कहा कि नई कैबिनेट का गठन एक नए चरण की शुरुआत है। नईम कासिम ने कहा कि सरकार के गठन के बाद संसद सदस्य विभिन्न मुद्दों पर नई सरकार से स्पष्टीकरण मांग सकते हैं। उन्होंने कहा कि यदि सरकार नहीं बनती तो संसद में किसी भी दूसरे पक्ष पर महाअभियोग चलाने का अधिकार नहीं होगा। शेख नईम कासिम ने कहा कि इन दिनों लेबनान में स्थिति असाधारण है और सबसे कम शर्तों पर सरकार बनानी जानी चाहिए। हालांकि परिस्थितियों की जटिलता कुछ पार्टियों के हित में है, सरकार का गठन अपरिहार्य है। अवैध अधिकृत गोलान हाइट्स से किए गए इसराइली सेना के हमले में एक सीरियाई सैनिक की मौत हो गई है। बुधवार को 46 वर्षीय फरीद फुआद मुस्तफा को कुनैत्रा प्रांत में निकट एक गांव में निशाना बनाया गया। हालांकि शुरुआती मीडिया रिपोर्टों में दावा किया गया था कि मुस्तफा की मौत इसराइली ड्रोन हमले में हुई है, लेकिन सीरिया की सरकारी न्यूज एजेंसी साना के कहना है कि सैनिक की मौत गाइडेड मिसाइल के हमले में हुई है, जिसे गोलान हाइट से फायर किया गया था। ब्रिटेन में जारी राजनीतिक उठापटक के बीच आखिरकार बोरिस जॉनसन ने प्रधानमंत्री पद से इस्तीफा दे दिया है। प्राप्त रिपोर्ट के मुताबिक ब्रिटेन में लंबी जद्दोजहद के बाद बोरिस जॉनसन ने आखिरकार अपने पद से इस्तीफा दे दिया है। इससे पहले खबर आई थी कि ब्रिटिश प्रधानमंत्री बोरिस जॉनसन ने गुरुवार को कंजर्वेटिव पार्टी के मुखिया के पद से इस्तीफा दे दिया है। प्राप्त जानकारी के अनुसार नए नियुक्त किए गए मंत्रियों ने भी उनका साथ छोड़ दिया था और उनकी कैबिनेट से 50 से अधिक सदस्यों ने इस्तीफा दे दिया है। इनमें 8 मंत्री और 2 सेक्रेटरी ऑफ स्टेट ने पिछले 2 घंटे में इस्तीफा दे दिया। इससे जॉनसन बेहद अलग थलग पड़ गए और मीडिया रिपोर्ट के मुताबिक जॉनसन को अब बागी नेताओं की मदद के आगे झुकना पड़ा और बाद में घोषणा की कि वो इस्तीफा दे रहे हैं। रूस ने पूर्वी यूक्रेन में अमरीका निर्मित 2 हाई मोबिलिटी आर्टिलरी रॉकेट सिस्टम को नष्ट करने का दावा किया है। बुधवार को रूस के रक्षा मंत्री ने कहा है कि रूसी सेना ने डोनेट्स क्षेत्र में अग्रिम मोर्चे पर अमरीका निर्मित लॉन्चर और गोला बारूद द्वीपों को भी नष्ट कर दिया है। इसी के साथ समाचार यहीं समाप्त होते हैं। हमें अनुमति दें।
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شوتو راج نیتک چرچا کے دینک کارکر میں محمد مہدی کا سلام سویکار کیجیے۔ طالبان سرکار کے رکشا منتری نے دوحہ کی اپنی یاترا کے دوران قطر کے امیر کے ساتھ ملاقات میں دوپکشی مدوں پر وچار ومرش کیا ہے۔ پچھلے سپتاہ طالبان کے ودیش منتری عمر خان متقی نے بھی قطر کی یاترا کی تھی اور دوحہ میں یوروپی اور امریکی راجنیتکوں سے ملاقات کی تھی۔ ملا یعقوب بھی دوحہ میں یوروپی اور امریکی راجنیتکوں سے ملاقات کر سکتے ہیں۔ یورپی آیوگ کی پرمکھ نے یورپی سنگھ میں آرتھک طوفان کی بھوشیہ واڑی کی ہے۔ انہوں نے کہا کہ روس سے پوری طرح سے پراکرتک گیس کی آپورتی کرنے کی استھتی میں یورپی سنگھ کو ایک آپات کالین یوجنا کی ضرورت ہوگی۔ اس سے پہلے امریکی بینک کے ایک وشیشک نے چیتاونی دی ہے کہ روس کچے تیل کے دینک آیات میں اگر 5 ملین بیرل کی بھی کمی کر دے تو تیل کا ورتمان مول 110 ڈالر سے بڑھ کر 380 ڈالر تک پہنچ سکتا ہے۔ بھارت میں پیغمبر اسلام کی اپمان کو لے کر جو وواد آرمب ہوا تھا وہ ابھی بھی شانت نہیں ہوا ہے اور اس سمبندھ میں گتیویدھیاں جاری ہیں۔ بھارتیہ دنڈ سہیتا کے تحت کیشو مورتی کے خلاف پراتھمکی درج کی گئی ہے۔ کرناٹک میں ایک پردرشن کے دوران کیشو مورتی نے کہا تھا کہ قرآن پڑھنے اور اس پر عمل کرنے والے آتنکوادی ہیں۔ طالبان سرکار کے رکشا منتری نے دوحہ کی اپنی یاترا کے دوران قطر کے امیر کے ساتھ ملاقات میں دوپکشی مدوں پر وچار ومرش کیا ہے۔ پچھلے سپتاہ طالبان کے ودیش منتری عمر خان متقی نے بھی قطر کی یاترا کی تھی اور دوحہ میں یورپی اور امریکی راجنیتکوں سے ملاقات کی تھی۔ ملا یعقوب بھی دوحہ میں یورپی اور امریکی راجنیتکوں سے ملاقات کر سکتے ہیں۔ سمیکشا پیش ہیں ساتھی سید میسم عباس۔
طالبان سرکار کے رکشا منتری نے دوحہ کی اپنی یاترا کے دوران قطر کے امیر کے ساتھ ملاقات میں دوپکشیہ مدوں پر وچار ومرش کیا ہے۔ طالبان کے رکشا منتری ملا محمد یعقوب نے قطر کے امیر تمیم بن حمد ال ثانی سے ملاقات کی اور مہتوپورن مدوں پر چرچا کی۔ حالانکہ طالبان سرکار نے اس ملاقات کی وستری جانکاری سارجنک نہیں کی ہے۔ پچھلے ہفتے طالبان کے ودیش منتری امیر خان متقی نے بھی قطر کی یاترا کی تھی اور دوحہ میں یورپی اور امریکی راجنیتکوں سے ملاقات کی تھی۔ ملا یعقوب بھی دوحہ میں یورپی اور امریکی راجنیتکوں سے ملاقات کر سکتے ہیں۔ तालिबान के रक्षा मंत्री की कतर यात्रा ऐसी स्थिति में हो रही है जब अफगानिस्तान को विभिन्न संकटों का सामना है। ऐसा अनुमान है कि तालिबान के अधिकारियों की दोहा यात्राओं से अफगानिस्तान के लिए अंतर्राष्ट्रीय मानवीय सहायता का रास्ता खुलेगा। अफगानिस्तान ईंधन, खाद्य सामग्री और दवाओं जैसी बुनियादी जरूरत की चीजों के संकट का सामना कर रहा है। तालिबान के काबुल की सत्ता संभालने के बाद से दशकों से युद्ध झेल रहे इस देश में संकट अधिक गहराता जा रहा है। मौजूदा संकट ने तालिबान को भी संकट में डाल दिया है। अंतर्राष्ट्रीय समुदाय, विशेष रूप से पश्चिमी देशों के लिए अफगान जनता की कठिन और चिंताजनक स्थिति स्पष्ट है। इसके बावजूद इस देश के लिए मानवीय सहायता उतनी नहीं है जितनी इसे जरूरत है। कुछ लोगों का कहना है कि अफगानिस्तान की जनता के लिए भेजी जाने वाली सहायता से इस देश में तालिबान की स्थिति मजबूत हो सकती है। हालांकि अफगानिस्तान में भोजन और आवश्यक वस्तुओं की कीमतें इतनी ज्यादा बढ़ गई हैं कि ज्यादातर लोग उन्हें खरीदने में असमर्थ हैं। विश्व खाद्य कार्यक्रम के एक अधिकारी डेविड बेजले इस संबंध में कहते हैं, अफगानिस्तान की कम से कम आधी आबादी को गंभीर भूख के संकट का सामना है। अफगानिस्तान के लोगों को तत्काल मानवीय सहायता की जरूरत है और यदि ये सहायता प्रदान नहीं की गई तो ये देश एक बड़े मानवीय संकट में फंस जाएगा। तालिबान ने देश में एक व्यापक राष्ट्रीय सरकार के गठन का वादा किया था, लेकिन लगभग एक साल बीत रहा है, उन्होंने अपना ये वादा पूरा करने के लिए कोई कदम नहीं उठाया है। यही वजह है कि तालिबान सरकार को अंतर्राष्ट्रीय समुदाय औपचारिकता प्रदान नहीं कर रहा है। ऐसा लगता है कि जब तक तालिबान देश की राजनीतिक व्यवस्था में नरमी नहीं दिखाएंगे तो विश्व समुदाय भी उस वक्त तक अफगानिस्तान की समस्याओं को लेकर कुछ ज्यादा लचक दिखाने वाला नहीं है।
यूरोपीय आयोग की प्रमुख ने यूरोपीय संघ में आर्थिक तूफान की भविष्यवाणी की है। उन्होंने कहा कि रूस से पूरी तरह से प्राकृतिक गैस की आपूर्ति करने की स्थिति में यूरोपीय संघ को एक आपातकालीन योजना की जरूरत होगी। इससे पहले अमेरिकी बैंक के एक विशेषज्ञ ने चेतावनी दी है कि रूस कच्चे तेल के दैनिक आयात में अगर 5 मिलियन बैरल की भी कमी कर दे तो तेल का वर्तमान मूल्य $110 से बढ़कर $380 तक पहुंच सकता है। साथ ही कायम रिजवी,
अमेरिका सहित पूरा पश्चिम इस समय यूक्रेन युद्ध की दलदल में बुरी तरह से फंस चुका है। पश्चिम के वे प्रतिबंध जिनके बारे में सोचा जा रहा था कि वे पुतिन की पराजय और रूस की ओर से यूक्रेन युद्ध के पीछे हटने का कारण बनेंगे, वे ही प्रतिबंध अब यूरोप के गैस के मूल्यों में 700% वृद्धि का कारण बन गए हैं। इसी बीच तेल के $380 प्रति बैरल होने की बातें भी कही जाने लगी हैं। यूरोपीय आयोग की प्रमुख ने यूरोपीय संघ के आर्थिक तूफान की भविष्यवाणी की है। उर्सुला वॉन डियर ने कहा है कि रूस से पूरी तरह से प्राकृतिक गैस की आपूर्ति रुकने की स्थिति में यूरोपीय संघ को एक आपातकालीन योजना की जरूरत होगी। इससे पहले अमेरिकी बैंक जेपी मोर्गन के एक विशेषज्ञ ने ये चेतावनी दी है कि रूस कच्चे तेल के दैनिक निर्यात में अगर 5 मिलियन बैरल की भी कमी कर दे तो तेल का वर्तमान मूल्य $110 से बढ़कर $380 तक पहुंच सकता है। ईंधन के मूल्यों में वृद्धि और महंगाई के कारण अमेरिकी बाजार को इस साल आर्थिक समस्याओं का सामना है। फाइनेंशियल टाइम्स के अनुसार गैस की कीमतों में यूरोप में ऊर्जा के दाम बढ़ाकर 4 बराबर हो गए हैं। ऊर्जा के मूल्यों में जबरदस्त उछाल का मुख्य कारण यूक्रेन युद्ध है। पश्चिम की ओर से रूस के विरुद्ध प्रतिबंध लगाने के बाद से ही संकट लगातार बढ़ता जा रहा है। यूक्रेन युद्ध आरंभ होने के बाद अमेरिका और यूरोपीय देशों ने रूस की बहुत सी कंपनियों, संगठनों और वहां के लोगों पर पाबंदी लगा दी थी। इसी बीच रूस की राष्ट्रीय सुरक्षा परिषद के सचिव ने बुधवार को पश्चिम की ओर से रूस को दंडित करने वाली शैली का मजाक उड़ाया है। जानकारों का कहना है कि यूक्रेन युद्ध को लेकर रूस को दंडित करने के उद्देश्य से कड़े प्रतिबंध लगाने वालों का ये मानना था कि इन प्रतिबंधों से रूस की कमर पूरी तरह से टूट जाएगी और वो उनके सामने झुक जाएगा, लेकिन व्यावहारिक रूप में उसके उलट होता दिखाई दे रहा है। रूस पर आर्थिक प्रतिबंध लगाने वालों को इस समय कई प्रकार की गंभीर आर्थिक समस्याओं का सामना करना पड़ रहा है।
भारत में पैगंबर इस्लाम के अपमान को लेकर जो विवाद आरंभ हुआ था वो अभी भी शांत नहीं हुआ है और इस संबंध में गतिविधियां जारी हैं। भारतीय दंड संहिता के तहत केशव मूर्ति के खिलाफ प्राथमिकी दर्ज की गई है। कर्नाटक में एक प्रदर्शन के दौरान केशव मूर्ति ने कहा था कि कुरान पढ़ने और उस पर अमल करने वाले आतंकवादी हैं।
भारत में धर्मों के अपमान को लेकर छिड़ा विवाद जहां एक ओर रुकने का नाम नहीं ले रहा है, वहीं ऐसी नई घटनाएं भी निरंतर सामने आ रही हैं। ऐसी ही एक घटना कर्नाटक में भी घटित हुई है। कर्नाटक के कोलर में हिंदू जागरण वेदिके नामक संगठन के राज्य संयोजक केशव मूर्ति और अन्य के विरुद्ध पवित्र कुरान और मुसलमानों के खिलाफ कथित रूप से अपमानजनक बयान देने के लिए प्राथमिकी दर्ज की गई है। अंजुमने इस्लामिया संगठन के अध्यक्ष जमीर अहमद ने शिकायत दर्ज कराई थी। शिकायत में कहा गया है कि केशव मूर्ति ने उदयपुर में दर्जी कन्हैया लाल की हत्या के खिलाफ हुए विरोध प्रदर्शन में अपमानजनक बयान दिया था और कहा था कि कुरान पढ़ने और उसका पालन करने वाले लोग आतंकवादी हैं। बताया जाता है कि केशव मूर्ति के विरुद्ध भारतीय दंड संहिता की धारा 153(a), 153(b) और 295(a) के तहत धार्मिक भावनाओं को ठेस पहुंचाने का मामला दर्ज किया गया है। ज्ञात रहे कि पिछले महीने राजस्थान के उदयपुर में कन्हैया लाल नामक टेलर की दो लोगों ने हत्या कर दी थी, जिसने भाजपा से निलंबित नेता नुपुर शर्मा के समर्थन में सोशल मीडिया पर पोस्ट डाली थी। नुपुर शर्मा को पैगंबर इस्लाम और इस्लाम धर्म के विरुद्ध अपमानजनक बयान देने पर पार्टी से निलंबित कर दिया गया है। नुपुर शर्मा के विरुद्ध यद्यपि मुकदमा दर्ज किया गया था, लेकिन उनकी गिरफ्तारी अभी तक नहीं हुई है, जिसे लेकर निरंतर सवाल भी उठ रहे हैं। उधर तृणमूल कांग्रेस के नेता और सांसद महुआ मोइत्रा भी अपने विवादित बयानों को लेकर आजकल चर्चा में हैं। यद्यपि मां काली देवी पर दिए उनके बयानों को लेकर विरोध किया जा रहा है, लेकिन वे अपने बयानों पर अडिग हैं और उनका कहना है कि जो कुछ उन्होंने कहा है वह उनका बयान नहीं बल्कि लोगों की मान्यता है। मामला काली नामक एक डॉक्यूमेंट्री फिल्म से शुरू हुआ है, जिसमें काली देवी को सिगरेट नोशी करते प्रदर्शित किया गया है। काली देवी से संबंधित मोइत्रा के बयान को भाजपा ने आपत्तिजनक और अपमानजनक बताया है और उनकी गिरफ्तारी की मांग की है। टीएमसी ने खुद को मोइत्रा के बयान से अलग कर लिया है और इसकी निंदा करते हुए इसे उनका व्यक्तिगत बयान बताया है। टीएमसी प्रमुख और पश्चिम बंगाल की मुख्यमंत्री ममता बनर्जी ने कहा कि कुछ भी कहने से पहले लोगों की भावनाओं को समझना जरूरी है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
ये रेडियो तेहरान की हिंदी सेवा है, इस्लामिक गणतंत्र ईरान की आवाज। श्रोताओं, अभी आप राजनीतिक चर्चा कार्यक्रम सुन रहे थे। अब आपकी सेवा में पैगंबर इस्लाम के पौत्र हजरत इमाम मोहम्मद बाकर अलैहिस्सलाम की शहादत के दुखद अवसर पर एक विशेष कार्यक्रम पेश है, लेकिन उससे पहले इमाम मोहम्मद बाकर अलैहिस्सलाम की शहादत के दुखद अवसर पर हम अपने सभी श्रोताओं की सेवा में हार्दिक सांत्वना पेश करते हैं।
ذلحجہ مہینے کی 7 تاریخ پیغمبر اسلام کے پوتر حضرت امام محمد باقر علیہ السلام کی شہادت کی تاریخ ہے۔ شروتاگن، اس دن کے اپلکش میں ہم آپ کو سانتونا پیش کرتے ہیں اور اس افسر پر امام کی زندگی کے کچھ پہلوؤں پر چرچا کریں گے۔
ایک نوجوان بڑے غور سے پیغمبر اسلام کے پاون چہرے کو دیکھتا جا رہا تھا کہ اچانک پیغمبر اسلام نے نوجوان کو اس کے نام سے پکارا اور کہا، جابر، تم لمبی عمر پاؤ گے۔ جابر نے تعجب سے کہا، واقعی؟ پیغمبر نے کہا، ہاں، تم اپنی عمر کے آخری سمے میں میرے خاندان کے ایک ویکت سے ملو گے جس کا نام میرے نام پر ہوگا اور جو میرا ہم شکل ہوگا، وہ علم کی تہوں کو کھولنے والا ہوگا جو لوگوں کے لیے گیان کے دروازے کھولے گا۔ جابر، جب تم اس سے ملاقات کرنا تو اسے میرا سلام کہنا۔
اس گھٹنا کو 60 سال سے زیادہ سمے بیت گیا۔ ایک دن جابر مدینے کی گلی سے گزر رہے تھے، ان کی نگاہ ایک بچے پر پڑی۔ جب انہوں نے غور سے دیکھا تو بچے کے چہرے پر انہیں پیغمبر اسلام کی جھلک نظر آئی، بلکہ وہ پیغمبر اسلام کا ہم شکل نظر آ رہا تھا۔ بڑے پیار سے انہوں نے بچے سے پوچھا، آپ کا نام کیا ہے؟ بچے نے جواب دیا کہ میرا نام محمد ابن علی ابن حسین ہے۔ یہ سنتے ہی جابر بھاوک ہوٹے اور ان کی آنکھوں سے بربس آنسو نکل پڑے۔ انہوں نے بچے کے ماتھے کو چوما اور کہا کہ میں آپ پر قربان جاؤں، آپ پیغمبر اسلام کا درود و سلام قبول کیجئے۔ آپ کے دادا پیغمبر اسلام نے مجھ سے کہا تھا کہ جب بھی آپ کو دیکھوں ان کا سلام آپ کو پہنچا دوں۔ بچے کی آنکھیں چھلک اٹھی، انہوں نے کہا، اللہ کا درود و سلام ہو میرے دادا پیغمبر اسلام پر اور تم پر ہے جابر، کی آپ نے پیغمبر اسلام کا سلام مجھ تک پہنچایا۔
7 ذوالحجہ اسی امام کی شہادت کا دن ہے۔ اس دکھد اوسر پر ہم آپ سب کی سیوا میں ہاردک سنویدنا پرستوت کرتے ہیں۔ حضرت امام محمد باقر علیہ السلام کا جنم 1 رجب سن 57 ہجری قمری کو ہوا تھا۔ ان کے پتا امام سجاد علیہ السلام اور ان کی ماں حضرت ام عبداللہ تھیں، جو امام حسن علیہ السلام کی بیٹی تھیں۔ اس طرح دیکھا جائے تو امام سجاد علیہ السلام شیعوں کے وہ امام ہیں جو امام حسن اور امام حسین علیہ السلام یعنی پیغمبر اسلام کے دونوں نواسوں کی نسل سے ہیں۔ ان کی سب سے مشہور اپادھی باقر العلوم ہے۔ باقر العلوم کا مطلب ہوتا ہے علم کی تہوں کو کھولنے والا اور علم کے الگ الگ پہلوؤں کو پرکاش میں لانے والا۔ شافعی مت کے مہان ودوان ابن حجر ہیثمی اپنی کتاب سوائق میں لکھا ہے کہ انہیں باقر کہا جاتا ہے۔ باقر شبد کا ارتھ ہے تہوں کو کھول کر اندرونی تتھیوں کو سامنے لانے والا۔ امام محمد باقر علیہ السلام نے گیان کے چھپے ہوئے خزانوں کو باہر نکالا اور گیان کی کوملتاؤں اور باریکیوں کو بیان کیا، اس لیے انہیں گیان کی تہیں کھولنے والے کی اپادھی دی گئی۔
امام محمد باقر علیہ السلام کی امامت کے دور میں خلافت کے گلیاروں میں تناؤ بہت بڑھ گیا تھا اور راجنیتک و ساماجک پٹل پر استھرتا پھیل ہوئی تھی۔ بار بار خلیفہ بدل رہے تھے۔ ان میں ایک خلیفہ عمر بن عبد العزیز تھا جو 8واں اموی خلیفہ تھا۔ اس نے سن 99 ہجری قمری برابر 717 عیسوی میں تخت سنبھالا۔ امام محمد باقر علیہ السلام کی امامت کے دور کا 2 سال 5 مہینے کا سمے اس خلیفہ کے دور میں گزرا۔ اس خلیفہ نے ایک کام یہ کیا کہ حدیثیں لکھنے پر لگی ہوئی ٹروک ہٹا دی۔ اس سے پہلے لگ بھگ 100 سال تک پیغمبر اسلام کی حدیثوں کو کتابوں میں نقل کرنے پر خلیفاؤں کی طرف سے روک لگی ہوئی تھی۔ پیغمبر اسلام کی حدیثوں اور جیونی کے بارے میں جو کچھ لکھا گیا تھا اسے خلیفاؤں نے جلوا دیا تھا یا دفن کروا دیا تھا۔
امام محمد باقر علیہ السلام نے اس موقع کا بہترین استعمال کیا اور اسلامی ज्ञान کا پرچار پرسار کیا۔ وہ قرآن کی تفسیر بیان کرتے تھے۔ اس طرح اگر کہیں کوئی غلط تفسیر بیان کرنے کی کوشش کرتا تو اس کا راستہ بند کر دیتے تھے۔ وہ اپنے بیان کے ریفرنس کے بارے میں بار بار قرآن کی آیتیں پیش کرتے تھے۔ وہ اپنے چاہنے والوں سے کہتے تھے کہ جب میں پیغمبر اسلام کا کوئی کتھن یا حدیث بیان کروں تو مجھ سے سوال کیجیے کہ اس کا قرآن میں کیا ریفرنس ہے، تو میں اس سے مطابقت رکھنے والی آیت بیان کروں گا۔ اس طرح امام محمد باقر علیہ السلام نے یہ پیمانہ طے کر دیا کہ اسلام کے نام پر اگر کوئی بیان اور کتھن بیان کیا جا رہا ہے تو قرآن کی آیت سے اس کا میل کھانا ضروری ہے۔ یہیں سے آپ نے ان لوگوں کا راستہ روک دیا جو سماج میں گمراہی پھیلاتے تھے۔ امام محمد باقر علیہ السلام بار بار لوگوں سے کہتے تھے کہ وہ اپنے وویک کا خوب استعمال کریں اور بہت سوچ وچار کے بعد کوئی بات سویکار کریں۔
خلیفاؤں کی دربار کی اور سے کیے جانے والے دشپرچار کی وجہ سے کچھ لوگ پیغمبر اسلام کے خاندان سے اتنے دور ہو گئے تھے کہ اس خاندان کے لوگوں کا اپمان کرتے تھے، انہیں اپشبد کہتے تھے، جبکہ بہت سے لوگ ان سے گہری شردھا رکھتے تھے۔ مگر ان میں کچھ لوگ ایسے تھے جو اماموں کی تعریف میں ہر حد پار کر دیتے تھے۔ اماموں نے اس طرح کے لوگوں کا بھی ہمیشہ ویرودھ کیا۔ امام محمد باقر علیہ السلام کی بھی یہی شیلی رہی۔ وہ دگ بھرمت وچاروں کا ویرودھ کرتے تھے، چاہے یہ وچار امام کا کوئی چاہنے والا ہی کیوں نہ ویکت کر رہا ہو۔ ایک دن امام محمد باقر علیہ السلام اپنے چاہنے والوں کے بیچ بیٹھے تھے اور ان سے باتیں کر رہے تھے۔ امام نے کہا کہ مدھیہ مارگی بنو تاکہ اتیشوکتی کرنے والے لوگ خود اپنی شیلی پر شرمندہ ہو جائیں اور تمہارا انسرن کرنے لگے، اور ستیہ کی تلاش میں رہنے والے لوگ تمہارے ساتھ آ جائیں۔ اس بیچ یہ ویکتی نے کھڑے ہو کر سوال کیا کہ اتیشوکتی کرنے والے کون سے لوگ ہیں۔ امام نے جواب دیا کہ وہ لوگ جو ہمارے بارے میں ایسی باتیں اور خاصیتیں بیان کرتے ہیں جو ہم نہیں مانتے، اس طرح کے لوگ ہمارے چاہنے والے نہیں ہیں، ہمارا ان سے کوئی سمبندھ نہیں ہے۔ خدا کی قسم اللہ کی طرف سے ہم بے لگام نہیں چھوڑ دیے گئے ہیں، اللہ سے ہماری کوئی رشتہ داری نہیں ہے، ہمیں اللہ کی طرف سے یہ چھوٹ نہیں ہے کہ اپنے کرتوے چھوڑیں، ہم بھی عبادت اور بندگی کے ذریعے ہی خود کو اللہ کے قریب کرتے ہیں۔ تم میں جو بھی اللہ کا آگیاکاری بندہ بنے گا اسی کو ہماری محبت اور شردھا کا فائدہ ملے گا، اور جو پاپ کرے گا ہماری محبت اس کے کسی کام نہیں آئے گی۔ تو کسی غلط فہمی میں پڑنے سے بچو اور اتیشوکتی کرنے والے نہ بنو۔
امام محمد باقر علیہ السلام گیان سمبندی جد و جہد کے ساتھ ہی سماجک مدوں کو حل کرنے اور اتیاچاریوں پر انکش لگانے کے لیے بھی سنگھرش کرتے تھے۔ یہی وجہ تھی کہ اموی خلیفہ ہمیشہ ان کے دشمن بنے رہتے تھے۔ اموی خلیفاؤں میں ہشام بن عبد الملک نے، جو دسواں اموی خلیفہ تھا، امام محمد باقر علیہ السلام پر بہت ظلم کیا۔ اس نے امام محمد باقر علیہ السلام کے کچھ شاگردوں اور چاہنے والوں کو قتل کرنے کا حکم بھی دے دیا۔ ہشام نے لاکھ کوشش کر لی مگر وہ امام محمد باقر علیہ السلام کی علم کی دھاک کو کم نہ کر سکا۔ سماج میں ان کا خاص ویبھو تھا جسے کم کرنے کی اس نے بڑی کوشش کی مگر کامیاب نہ ہوا۔ جب اس نے ایک الگ طریقہ اپنا کر لوگوں کی نظر میں امام کی چھوی خراب کرنے کی کوشش شروع کی، اس نے امام محمد باقر علیہ السلام کو ایک ایسی سبھا میں بلایا جہاں دربار اور سینا کے بڑے بڑے ادھیکاری جمع تھے۔ اس بھری سبھا میں اس نے امام سے کہا کہ تیر کمان پر چڑھائیں اور لکش پر ماریں۔ امام محمد باقر علیہ السلام نے ہشام سے کہا کہ انہیں تیر چلانے کے لیے نہ کہا جائے، مگر ہشام نے اس پر بہت آگرہ کیا۔ ہشام کی اس ضد پر امام محمد باقر علیہ السلام نے بھری سبھا میں کمان پر تیر چڑھایا اور ایسا نشانہ لگایا کہ سب ہت پربھ رہ گئے۔ ہشام بوکھلا گیا۔ اس نے کہا، یہ تیر تو سنیوگ سے نشانے پر لگ گیا ہے۔ اس نے امام سے کہا کہ آپ ایک اور تیر نشانے پر چلائیے۔ امام محمد باقر علیہ السلام نے دوسرا بھی تیر نشانے پر ٹھیک اسی بندو پر مارا جہاں پہلا تیر لگا تھا۔ ہشام پھر ضد کرنے لگا کہ پھر تیر چلائیے۔ ہشام اسی طرح ضد کرتا گیا اور امام تیر چلاتے گئے۔ نو تیر اس طرح نشانے پر لگے کہ بعد میں چلایا گیا تیر پہلے چلائے گئے تیر کو پیچھے سے پھاڑتا ہوا نشانے پر لگتا تھا۔ یہ دیکھ کر ہشام بری طرح بوکھلا گیا۔ اب اس نے مجبور ہو کر کہا، میرے وچار میں پوری دھرتی پر کوئی دوسرا ویکتی نہیں ہے جو تیر چلانے میں اتنا ماہر ہو۔ اب ہشام نے اپنے خاندان بنی امیہ، امام کے خاندان بنی ہاشم کے بیچ رشتے داری اور سمبندھوں کی بات شروع کر دی تاکہ اس طرح اپنی ساکھ بہتر کر سکے۔ امام محمد باقر علیہ السلام نے دو ٹوک شبدوں میں کہا، دوسرے سبھی خاندان پیغمبر اسلام کے خاندان جیسی مہانتاؤں سے وانچت ہیں۔
شروتاؤں، ہم امام محمد باقر علیہ السلام کے شہادت دیوس پر ایک بار پھر سمویدنا ویکت کرتے ہیں اور امام کا ایک کتھن پیش کر کے کارکرم سماپت کرتے ہیں۔ امام محمد باقر علیہ السلام کہتے ہیں کہ علم کے بغیر کیا جانے والا قبول کرنے کے لائق نہیں ہے، اور علم بغیر عمل کے ہو تو وہ بھی سویکار کرنے یوگی نہیں ہے۔ جو ویکتی اپنے علم پر عمل کرتا ہے اور اپنے علم کو اپنے ویوہار میں اتارتا ہے، اللہ اسے خفیہ رازوں سے آگاہ کر دیتا ہے۔ تو شروتاگن، اسی کے ساتھ ہمارا آج کا کارکرم سماپت ہوتا ہے، ہمیں اجازت دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے، اسلامی گڑتنتر ایران کی آواز۔ شروتاؤں، ابھی آپ پیغمبر اسلام کے پوتر حضرت امام محمد باقر علیہ السلام کی شہادت کے دکھد اوسر پر پیش کیے جانے والے وشیش کارکرم کو سن رہے تھے۔ اب ہم آپ کی سیوا میں پیش کرتے ہیں کارکرم آج کی بات۔
شروتاؤں، کارکرم آج کی بات میں آپ کا سواگت ہے، میں ہوں احمد عباس۔ کارکرم میں ہم بات کریں گے بھارت کے سپریم کورٹ کے جج کی بہو چرچت ٹپنی کی۔ بھارت میں سپریم کورٹ کے جسٹس سوریہ کانت اور جسٹس پاردیوالا کی اوکاش پیٹ نے حالیہ دنوں نرنکش بھاشا کا استعمال کرنے اور شرمناک بیان دینے کے لیے کخیات بھاجپا کی پورو پروکتا نوپور شرما پر بڑی سخت ٹپنیاں کی۔ پیغمبر اسلام پر ویوادت بیان دینے کو لے کر نوپور شرما کے خلاف پیٹھ نے یہ کہا کہ ادے پور سہت پورے دیش میں جو اشانتی کا ماحول ہے، اس کے لیے اکیلے نوپور شرما ذمہ دار ہیں اور ان کی زبان بے لگام ہے۔ کورٹ نے نوپور شرما کی ٹپڑیوں کو تکلیف دہ بتایا اور کہا کہ کسی پارٹی کی پروکتا ہونے کا مطلب یہ نہیں کہ ان کے پاس ایسے بیان دینے کا لائسنس ہے۔ کورٹ نے یہ بھی کہا کہ جس طرح سے نوپور شرما نے دیش بھر میں بھاوناؤں کو بھڑکایا ہے، ویسے میں دیش میں جو بھی ہو رہا ہے اس کے لیے وہ اکیلی ذمہ دار ہیں، انہیں پورے دیش سے معافی مانگنی چاہیے تھی۔ بیتے کچھ ہفتوں سے جس طرح اس پورے معاملے نے طول پکڑا، دیش کے باہر بھی اسے لے کر کڑی پرتکریا دیکھنے میں آئی اور اب سپریم کورٹ نے اس پر ٹپڑی کی ہے۔ دیش نگم قانونی معاملوں کے جانکار ہیں، ان کا کہنا ہے کہ سپریم کورٹ کے جج کی ٹپنی अनावश्यक थी।
सुप्रीम कोर्ट में टिप्पणी हुई है वो अफसोसजनक है, इनके बहुत दूरगामी और खराब परिणाम होंगे, क्योंकि मैं कानूनविद होने के नाते और कॉन्स्टिट्यूशनल एक्सपर्ट होने के नाते मैं बता दूं, जो मामला उनके सामने था वो सिर्फ ट्रांसफर ऑफ एफआईआर का था, जिसमें वो सिर्फ यही देखते कि क्या ग्राउंड है ट्रांसफर ऑफ एफआईआर का, इसके अलावा मेरिट्स पे सुप्रीम कोर्ट नहीं बोल सकता, क्योंकि मेरिट्स पे सिर्फ ट्रायल कोर्ट जाएगा, वो जब मुकदमा करेगा तो उस वक्त वो ट्रायल देखता है, क्योंकि सुप्रीम कोर्ट के पास आज की डेट में उनकी फाइल पे कोई ऐसा मटेरियल नहीं है जिससे वो ऐसे कंक्लूजन ड्रॉ कर सके, क्योंकि अभी कोई और साइट थे भी नहीं, सिर्फ यही थी, इन्होंने बोला था कि वो ट्रांसफर होना चाहिए। तो ये अफसोसजनक टिप्पणी है और गैर संवैधानिक है, एक्स्ट्रा जुडिशियल है, एक्स्ट्रा कॉन्स्टिट्यूशन।
मगर अभय दुबे कांग्रेस पार्टी के प्रवक्ता हैं, वो एनडीटीवी की डिबेट में सुप्रीम कोर्ट के चर्चित टिप्पणी की बात करते हुए कहते हैं कि भाजपा सरकार और खुद प्रधानमंत्री नरेंद्र मोदी का रवैया इसके लिए जिम्मेदार है।
भारत का संविधान आर्टिकल 25 से 29 तक अबाध रूप से धर्म को मानने की आजादी देता है, अबाध रूप से धर्म के अपमान की आजादी किसी के भी किसी को कतई प्रदान नहीं करता। और ये बहस ये कहा क्यों सर्वोच्च अदालत ने? सर्वोच्च अदालत ने इसलिए कहा कि जब उनके वकील ने कहा इन द हियरिंग टुडे सीनियर एडवोकेट मनिंदर सिंह अपेयरिंग फॉर द शर्मा सबमिटेड दैट मेड द कमेंट्स इन रिस्पॉन्स टू द प्रोवोकेशन ऑफ को डिबेटर, तो कोर्ट ने कहा कि इफ देयर इज अ मिसयूज ऑफ द डिबेट द फर्स्ट थिंग शी शुड हैव डन वाज टू फाइल एन एफआईआर अगेंस्ट द एंकर। अब जो उन्होंने उदयपुर का भी जिक्र किया है वो क्या किया है, उन्होंने कहा है कि ये जो The Ben slammed Sharma's comment and said that her loose tongue set the country on fire and led to unfortunate incidents like Udaipur murder. उन्होंने कहा कि ये जो दुर्भाग्यपूर्ण घटना हुई है, अर्थात उस घटना की तो निंदा उन्होंने की है, मगर इस बात के लिए भी रिस्पॉन्सिबल उनको माना है कि समूचा देश इस उन्माद की आंख में झोंक दिया गया। मैं कई दिनों से सुन रहा हूं टेलीविजन की डिबेट, हम इसको इसलिए कह रहे थे कि प्रधानमंत्री जी को आगे आके वक्तव्य देना चाहिए कि यह क्रम प्रारंभ हुआ उत्तर प्रदेश से, कमलेश तिवारी जी की जघन्य हत्या की गई, उसके बाद अभी 2021 में उनका जो मुख्य गवाह है स्वराज सिंह उसको घेर कर मारा गया, जब गाजीपुर थाने में वो तहरीर देने गया तो तहरीर उत्तर प्रदेश की योगी सरकार ने लेने से इनकार कर दिया, 25 जनवरी 2022 को किशन की इसी प्रकार गुजरात में हत्या की गई है।
शांति प्रकाश जाटव नाम के भाजपा नेता हैं, जो सुप्रीम कोर्ट के गंभीर रिमार्क्स से सहमत नजर नहीं आते और कहीं न कहीं नुपुर शर्मा का बचाव करने की कोशिश करते हुए दिखाई देते हैं।
सुप्रीम कोर्ट ने जो टिप्पणियां की हैं, वो निसंदेह जो है वो अपनी तरफ से एक पक्ष रख रही हैं, जो सबके समझ में आता है कि क्या ये सब चीज के पीछे कहीं ना कहीं कुछ चूक हो रही है। और जिस तरीके से पिछले दिनों में हमने विवादों को जन्म होता हुआ और उसके बाद में प्रतिक्रियाएं होती हुई देख रहे हैं, मुझे लगता है लॉ एंड ऑर्डर और पुलिस प्रशासन को सख्ती से कार्रवाई करनी चाहिए। भारतीय जनता पार्टी ने नुपुर शर्मा जी को तुरंत जो है उसमें देख करके और उनको निष्कासित किया, ठीक उसी तरीके से यदि त्वरित कार्रवाई उस वक्त से अभी तक होनी हो जाती तो मैं समझता हूं कि कई चीजें जो नुपुर शर्मा जी के ऊपर ब्लेम आ रहा है वो होने से बचता।
सुप्रीम कोर्ट के वकील हैं शाहिद अली, वो जज की टिप्पणी से सहमत नजर आते हैं और उनका कहना है कि जज ने नुपुर शर्मा पर हुए अलग अलग राज्यों में मुकदमे को दिल्ली ट्रांसफर किए जाने की दरखास्त की सुनवाई करते समय ये टिप्पणी की, जो पूरी तरह उचित और संदर्भ से जुड़ी हुई थी।
यही तो आज ऑनरेबल सुप्रीम कोर्ट ने बात कही कि जब मैटर सब जुडाइस है तो आप उस चीज पर एजेंडा के तहत किस तरह से बात कर सकते हो, तो बेसिकली इनका भी एजेंडा कहीं ना कहीं से फिक्स हो रहा है कि साहब आप ऑनरेबल सुप्रीम कोर्ट के खिलाफ भी बात करिए, आप हाई कोर्ट के खिलाफ भी बात करिए, यानी कोई भी इंसान या कोई भी स्टेच्यूटरी अथॉरिटी या कॉन्स्टिट्यूशनल अथॉरिटी अगर हक की बात करेगी, इंसाफ की बात करेगी, तो आप बिल्कुल राशन पानी लेकर उनके खिलाफ भी चढ़ जाएंगे। इससे ज्यादा अफसोस की बात और कोई नहीं हो सकती। ऑनरेबल सुप्रीम कोर्ट में आप गए हो कि साहब मुझे सुरक्षा दी जाए, ऑनरेबल सुप्रीम कोर्ट ने कहा आप थ्रेट बन चुके हो देश के लिए, इसमें क्या गैर संवैधानिक बात है? क्या अगर ऑनरेबल सुप्रीम कोर्ट भी इन सब बातों को नहीं कहेगी तो आपने तो पूरे देश को एक तरफ से एक ही लाठी से आप भाग रहे हो, आपके पास ताकत है तो आप सोच रहे हो सब कुछ आपका हो गया। भाई यहाँ पर जुडिशरी है, एक तीसरा स्तंभ है जो बहुत मजबूत स्तंभ है।
ये बात तो सच है कि यह मामला पिछले कई हफ्तों से लगातार चर्चा में है और इस पर भारत के भीतर भारी अशांति भी पैदा हो गई। वहीं भारत के बाहर विदेशों में सरकार को बहुत ज्यादा असहज करने वाले हालात का सामना करना पड़ा। भारत के भीतर जारी शर्मनाक गतिविधियों पर कई देशों ने मांग रखी कि भारत की सरकार माफी मांगे। फैजान मुस्तफा भारत के जाने माने कानूनविद हैं। उन्होंने जस्टिस सूर्यकांत के रिमार्क्स की तारीफ की। उनका यह कहना था कि सुप्रीम कोर्ट की पीठ ने जो रिमार्क्स दिए हैं वो देश के बहुत बड़े वर्ग की भावनाओं की आवाज है।
सुप्रीम कोर्ट के जजेस भी समाज में रहते हैं, तो आम तौर से तो अगर किसी व्यक्ति के विरुद्ध बहुत सी FIR हुई हैं तो उनको सुप्रीम कोर्ट कहता है कि सब मिलाकर एक जगह पे कर दी जाए, लेकिन यहाँ सुप्रीम कोर्ट ने वो काम करने की कोशिश की है जो समाज में तनाव समाप्त करे। तो सुप्रीम कोर्ट की जो सख्ती थी और जस्टिस सूर्यकांत जिस तरीके के स्टेटमेंट्स दे रहे थे या प्रश्न पूछ रहे थे उसमें सुप्रीम कोर्ट कोशिश ये कर रही थी कि ये कंट्रोवर्सी खत्म हो जाए। जस्टिस सूर्यकांत ने बहुत सी चीजें कह दी जो लोगों के दिलों में थी कि टीवी एंकर्स पार्टी के स्पोक्स पर्सन की तरह काम कर रहे हैं और ये फ्रीडम ऑफ स्पीच का जाहिर है कि मकसद नहीं है।
दिल्ली हाई कोर्ट के पूर्व जज जस्टिस SN ढिंगरा सुप्रीम कोर्ट की टिप्पणी से सहमत नहीं है और इसे अनावश्यक कहते हैं। यही नहीं, रिमार्क्स देने वाले जजों पर सोशल मीडिया पर और टीवी की बहसों में टिप्पणी होने लगी और उनकी टिप्पणी को भी गलत ठहराया जाने लगा। इस बात पर अपनी नाराजगी और आशंका जताने वाले जस्टिस पारदीवाला ने अपनी बातें रखी।
Attempted at judges for their judgments lead to a dangerous scenario wherein judges would have to pay greater attention to what the media thinks rather than what the law actually mandates. This puts the rule of law on the burner, ignoring the sanctity of respect for the courts.
जस्टिस JB पारदीवाला ने एक कार्यक्रम के दौरान कहा, सोशल और डिजिटल मीडिया पर आजकल जजों के निर्णयों की रचनात्मक आलोचनात्मक मूल्यांकन के बजाय उनके खिलाफ व्यक्तिगत राय व्यक्त की जा रही है। इससे न्यायिक संस्थान को नुकसान पहुंच रहा है और यही उसकी गरिमा को कम कर रहा है।
एंड डिजिटल मीडिया इज नाउडेज प्राइमरीली रिसॉर्टेड टू एक्सप्रेसिंग पर्सनलाइज्ड ओपिनियंस more against the judges per se rather than a constructive critical appraisal of their judgments. This is what is harming the judicial institution and lowering its dignity.
जस्टिस पारदीवाला डॉक्टर राम मनोहर लोहिया नेशनल लॉ यूनिवर्सिटी लखनऊ और नेशनल लॉ यूनिवर्सिटी ओडिशा की ओर से आयोजित दूसरी HR खन्ना स्मृति राष्ट्रीय संगोष्ठी के साथ साथ नेशनल लॉ यूनिवर्सिटीज के पूर्व छात्रों को संबोधित कर रहे थे। उन्होंने कहा, संवैधानिक अदालतों ने हमेशा से असहमतियों और रचनात्मक आलोचनाओं को शालीनता से स्वीकार किया है, लेकिन एक लक्ष्मण रेखा ने जजों पर एजेंडा आधारित निजी हमलों को दूर रखा। इस मायने में देश में संविधान के तहत कानून के शासन को बनाए रखने के लिए डिजिटल और सोशल मीडिया का नियमन किया जाना जरूरी है।
रोल ऑफ मीडिया, अ ट्रायल इज एसेंशियली अ प्रोसेस टू बी कैरिड आउट बाय द कोर्ट्स। हाउएवर इन द मॉडर्न डे कॉन्टेक्स्ट ट्रायल्स बाय डिजिटल मीडिया आर एन अनड्यू इंटरफेरेंस in the process of justice dispensation. crossing that Lakshman Rekha many a times. This is especially all the more worrisome when those sections of people start scrutinizing the judicial process who possess only the half-truth.
न्यायमूर्ति पारदीवाला ने कहा, ट्रायल अदालतों में होने वाली एक अनिवार्य प्रक्रिया है। हालांकि आजकल के संदर्भ में डिजिटल मीडिया की ओर से होने वाला ट्रायल न्याय व्यवस्था में अनुचित हस्तक्षेप है, जो उस लक्ष्मण रेखा को कई बार पार करता है। डिजिटल और सोशल मीडिया के बारे में उन्होंने कहा, इन वर्गों के पास केवल आधा सच होता है और वे इसके आधार पर ही न्यायिक प्रक्रिया की समीक्षा शुरू कर देते हैं। उन्होंने कहा कि न्यायिक अनुशासन की अवधारणा बाध्यकारी मिसालों और न्यायिक विवेक की अंतर्निहित सीमाओं से भी अवगत नहीं है। जस्टिस पारदीवाला ने कहा, जजों पर उनके दिए फैसलों को लेकर किए गए हमले एक खतरनाक स्थिति की ओर ले जाते हैं, जहां न्यायाधीश कानून क्या कहता है पर ध्यान देने के बजाय मीडिया क्या सोचता है इस पर ध्यान देना शुरू करेगा। ये अदालतों के पवित्रता और सम्मान की अनदेखी करते हुए कानून के शासन को आग के हवाले कर देगा। इस बीच भारत के सामने एक मुद्दा और भी उठ गया। धार्मिक आजादी के मुद्दे पर अमेरिकी रिपोर्ट जारी हुई, जिसमें भारत के हालात पर चिंता जताई गई। भारत ने अंतर्राष्ट्रीय धार्मिक स्वतंत्रता पर अमेरिकी आयोग की रिपोर्ट को पक्षपातपूर्ण और गलत बताया। भारत के विदेश मंत्रालय के प्रवक्ता ने कहा कि इस तरह की कार्रवाई संगठन की विश्वसनीयता और निष्पक्षता के संबंध में चिंताओं को बढ़ाने का ही काम करती है। जून के पहले सप्ताह में भी एक ऐसी ही रिपोर्ट सामने आई थी, जिसमें भारत पर धार्मिक आजादी को लेकर कई तरह के आरोप लगाए गए थे। बहरहाल, ये देखने में आ रहा है कि भारत के भीतर हालात का जो रुख हो गया है, उस पर विदेशों से टिप्पणियां तेज हो रही हैं और सरकार के पास अपने बचाव के लिए ठोस तर्कों की कमी नजर आती है। श्रोताओं, कार्यक्रम का समय यहीं पर समाप्त होता है।
यह रेडियो तेहरान की हिंदी सेवा है, इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओं, अब हमारी सेवा यहीं पर समाप्त होती है। हमें इजाजत दीजिए। खुदा हाफिज। Thank you.